आप किसी को भी कुछ बनाते हैं, बेचते हैं किसी जगह पर, किसी मकान पर, तो खाली हाथ में बेचते हैं। तो परवरदिगार ने जैसे ही वजूद अता किया तो वजूद के साथ साथ एक हिदायत भी अता की, और उस हिदायत का नाम क्या है? हिदायत तकवीनी। और इंसानों के एतबार से, इंसानों के लिहाज से उस हिदायत के क्या नाम है? फितर। यानी हम उसको कह सकते हैं फितरी हिदायत। इसको थोड़ा सा हम खोलने की कोशिश कर रहे थे, ये फितरी हिदायत कैसी होती है। दूसरा, मैंने आपके तरफ पर ये बात दर्ज की थी कि इंसानों को दीगर मखलूकात की माने फितरी हिदायत अता करने के बाद जिंदगी में नहीं भेज दिया गया। इन्हें इंसानों के साथ कुरान ही नहीं कहा कि मैंने तुमको फितरतन हिदायत याफ्ता बना दिया, अब जाओ जिंदगी गुजारो, और जैसी जिंदगी गुजारोगे वैसा अजर दे दूंगा जब तुम मेरे पास पलट के आओगे। ऐसा नहीं किया। इसलिए नहीं किया कि हजरत आदम अलैहिस्सलाम जब उन्होंने, उनकी खिलकत मुकम्मल हो गई और उनकी फजीलत मलाइका पर जाहिर हो गई, तो हजरत आदम अलैहिस्सलाम की दो कमजोरियां भी सामने आई। मैं इरादा था मेरा कि इस पर भी बात करूं, लेकिन जब ना सुनते रहे। वो कमजोरियां क्या थी? पहली, आदम का एक मादी और तबाई मखलूक होना। यानी आदम अपनी हकीकत के एतबार से उस बुलंद मरतबे पर फायज थे जहां तमाम के तमाम मलाइका उनके सामने सजदा करने को कबूल कर रहे हैं, कबूल कर रहे हैं। खुदा ने जबरन सजदा नहीं करवाया, हालांकि मलाइका वो मखलूक है कि जो खुदा के हर अमर के ताबे हैं। ऐसा है नहीं, लेकिन मलाइका जर्रा बराबर सर ताबी नहीं करते। लेकिन यहाँ पे मलाइका ने सवाल किया आदम को देखकर, सवाल किया ही नहीं कि तुम जिस पे, आप जिसको खलीफा बना रहे हैं वो ये करेगा ये करेगा। खुदा ने साबित किया उसकी फजीलत को, दो मलाइका चुके हैं। मैंने वो उस तरीके से नहीं है कि मलाइका के जो के बारे में जो सिफत बयान की गई कि वह पे हम रही ला यस बहू बिल्कुल, मलाइका की जो दो सिफात सूरह अंबिया के अंदर कि ला यस बहू नहू बिल्कुल वह पे अमरही यामलू, मलाइका की सीरत यह है कि खुदा के कौल से जर्रा बराबर सबकत नहीं करते और जो अम्र इलाही है उसको अमल में ले आते हैं कौल। लेकिन उन मलाइका ने भी आदम की फजीलत पर एक सवाल उठाया और खुदा ने ये नहीं कहा कि ये मेरा हुक्म है मेरा अम्र है तो फौरन जो भी जाओ, ये नहीं कहा, बल्कि खुदा ने उनको सेटिस्फाई किया, उनके सवाल का मुनासिब जवाब दिया और उसके बाद मलाइका आदम को सजदा करने के लिए बरज़ा और अमल तैयार हो गए। आदम की ये फजीलत, आदम की हकीकत की ये अजमत नजर आ रही है, लेकिन उसके बावजूद आदम का जो ज़ाहिरी ये जिस्म जिसके जरिए से आदम को इस आलम में हरकत करना है, अमल करना है, ये जिस्म एक मवाद से बना है जो मवाद तबई है, फिजिकल मैटर। इस फिजिकल मैटर के अंदर खुद अपने कई नवाकिस हैं, यानी ये जो फिजिकल मैटर है ये नाकिस है, किस एतबार से नाकिस है? मिसाल के तौर पर कि आप इसको अगर तेजी से हरकत देना चाहें नहीं कर सकते, इसको थोड़ी सी चोट पहुंच जाए, तकलीफ पहुंच जाए, अपने आपे में नहीं रहता, यानी अपने आप पर काबू नहीं रख सकता, एक छुरी इसको काट सकती है, मामूली सा कोई जहरीला मटीरियल इसके अंदर चला जाए फासिल हो जाता है, तो सब मसाइल है ही नहीं। तो ये जिस्म महदूद भी है नाकस भी है, इस जिस्म की अपनी प्रॉब्लम्स। और दूसरी, एक आदम के अंदर कमजोरी के जो सूरह फाहा की आयत में आई है कि वलम नजिद लहू अज़्मा, कि आदम के अंदर हमने आज़म की मजबूती को नहीं पाया और उस आज़म की कमजोरी की वजह से आदम वसावसे शैतानी का शिकार हो जाता है। तो आदम के साथ ये दो मसाले इस जिम्मे, एक वो दुश्मन है जो मुसलसल कोई ना कोई एक फरेब का फंदा फैला के सामने बैठा होता है, जबरदस्ती नहीं कर सकता आपको, आपको जबरदस्ती गलत राह पे नहीं लगा सकता, ये भी ध्यान रखिएगा कि उसको ये सुल्तान या ये कुव्वत खुदा ने नहीं दी कि वो जबरदस्ती आपसे गलत काम करा ले, लेकिन वो एक फरेब का फंदा हर वक्त लेकर बैठा। और दूसरा मसला खुद आदम का अपना ये जिस्म तबाही है, इस वजह से ये दो कमजोरियां जो आदम और आदम की नस्ल के साथ लगी हुई हैं, इस वजह से खुदा ने नस्ल आदम के साथ एक इजाफी एहसान दिया, एक एडिशनल बेनिफिट उनको दिया। और वो एडिशनल बेनिफिट क्या है? लफ़्ज़ मन वल्लाहु अलल मुमिनीन इब्दाअ तबीहिम रसूलन मिनहु, वो इजाफी एहसान या एडिशनल बेनिफिट ये है कि खुदा ने मुमिनीन के अंदर एक रसूल को मबूस किया, यतलू अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुम अल-किताब वल-हिकमा, जो उन पर आयात इलाहिया की तिलावत करता है, उनके वजूद का तज़किया करता है और उनको किताब व हिकमत कराई। ये इजाफी एहसान, ये इजाफी एहसान हिदायत तशरीई है, वो बुनियादी एहसान हिदायत तकवीनी है। परवरदिगार ने जब फरमाया कि इन्ना हदैना उस्सबील, तो उसमें यह हिदायत तकवीनी का पहलू भी पोशीदा है और सबील यानी हिदायत तशरीई भी पेशीदा है। इस पर हम तफसील से बात कर चुके हैं। अब थोड़ा सा यानी कि हमारी एक इंसानों की, जैसे मैंने आपसे अर्ज किया था कि एक बहुत बड़ी बदकस्मती ये है कि हम गफलत का शिकार होकर उस जगह पर पहुंच गए कि सूरह हशर की वो आयत हम पे साबित आ गई है कि वला तकूनू कल्लज़ीना नसुल्लाह फअंसाहुम अनफुसहुम, कि गफलत का मर्ज जब तरक्की करता है तो निस्यान बन जाता है और निस्यान जब अपनी इंतहा को पहुंचती है तो इंसान खुद अपने आप को फरामोश कर देता है। यानी हम अब इस जगह पर पहुंच गए हैं कि खुद हमारे लिए तो तकरीबन ये अम्र महाल है कि अपने बारे में और जाने, और मन अरफा नफसहु की राह पर चलते हुए खुद अपने बारे में जाने, अपनी जात का सुराग लगाए, अपना पता चलाएं, हमारे लिए तो तकरीबन ये अम्र महाल बन चुका है। लेकिन अगर कोई हिदायत की राह या कुरान या पैगंबर हमें हमारे बारे में बताते हैं तो हम हैरान होकर उनकी शक्ल देखते हैं, अच्छा वैसे हमें तो नहीं पता था, वैसे हमारी ये हालत हो गई है कि जो कुछ कुरान की आयतों की रूह से हमें अपने बारे में पता चलता है हम ऐसे, हमें यकीन ही नहीं आता वैसे। मेरे खुदा जब ये कहता है कि मैंने हिदायत का साज और सामान तुम्हारे वजूद के अंदर रख दिया, तुम्हें सिर्फ अपनी किताबें नफ्स को पढ़ना, समझी नहीं आती कि ये कर बात, हमने तो आज तक इस बात का हमें पता ही नहीं चला कि हमारे नफ्स के अंदर भी कुछ, हम तो अपने आप को एक ब्लैंक वजूद समझते हैं कि जिसमें बाहर से और आलम खारिज से जिसने जो भर दिया हम वैसे बन जाते हैं, हम तो अपने आप को ये समझ रहे हैं, ये बात है ही नहीं। बिल्कुल अगर ईमानदारी और दयानतदारी से तो हम अपने बारे में यही नजरिया रखते हैं कि हमारे तरबियत देने वालों ने जो हमारे दिमाग में डाल दिया स्कूल कॉलेज में दफ्तर में माहौल में सड़क पर जो बातें समझ में आ गई हम वैसे ही बन जाते हैं, हमारी असलियत तो है। खुदा कह रहा है कि तुम्हारी असलियत है जो हर इंसान के अंदर पाई जाती है, पर नाम फितरत हिदायत तकवीनी हम कहते हैं पता ही नहीं पर, और जाहिर है क्यों नहीं पता, इसलिए कि हमने उस हिदायत पर गफलत और नसियान के पर्दे डाल दिए और वो पर्दे अब इतने दबीज हो चुके हैं कि वो खतरा जो सूरह हशर की आयत जिसकी तरफ हमें इशारा दे रही थी कि वला तकूनू कल्लज़ीना नसुल्लाह, कि उन लोगों की मानिंद ना हो जाना कि जो खुदा को भूल गए, तो अपने नफ्सों को भी भूल जाओगे उस जगह पहुंच गए। जाहिर है कि अब हम खुदा से बहुत ज्यादा शिद्दत से दुआ और मुनाजात कर सकते हैं क्योंकि ये मरहला अगर खुदा ना करता इस मरहले तक खराबी पहुंच जाए तो फिर सिवाय अल्लाह की खुसूसी रहमत के और कोई दूसरी चीज इस गड्ढे से बाहर निकल जाए। یعنی اس کی مثال بالکل ایسی ہے کہ جیسے ایک انسان ایک کنویں میں گر جائے, اب کوسے تو نہیں نکل سکتا, زمین پہ گر جائے اٹھ کے دوبارہ چل سکتا ہے, کنویں میں گر جائے کوسے نہیں باہر. تو ہم نے اپنے آپ کو انفرادی اور اجتماعی طور سے اس جہالت کے کنویں میں گرا دیا, اور اب خدا کی خصوصی رحمت اور عنایت ہی ہوگی کہ جو ہمیں اس بات کرے. کیوں؟ اس لیے کہ جو انسان کنویں میں چلا جائے, اس مثال کو ہم آگے بھی بڑھا سکتے ہیں, کنویں میں چلا جائے اب باہر کیا ہے, اصل زندگی میں کیا اس کو نظر نہیں ہے نا, باہر کیا ہو رہا ہے, آسمان کیسا ہے, سورج کی کیا کیفیت ہے, یہ نظر آئے گا. ویسے ہی ہماری مثال ہے, کنویں کے اندر بند ہے, اب ہم سے کوئی کہتا ہے زندگی ایسی ہے, قرآن کہتا ہے زندگی ایسی, ہمیں آنے کے آنے میں سمجھ ہی نہیں آ رہا, کیوں سمجھ میں نہیں آ رہا, اس لیے کہ ہم اس غار میں کنویں کے اندر بند ہیں. ہماری غفلت و نسیان اس حد تک پہنچ چکی ہے کہ ہم اپنے آپ کو فراموش کر. اب اس کا حل ہے خدا کی بارگاہ میں گریا ازاری, مناجات, قرآن اور اہل بیت سے توسل, اور جس حد تک کوشش ہم سب کے لیے ملتے ہیں. تو بات ہم پچھلی دفعہ کر رہے تھے کہ قرآن کریم نے ایک فطری انسان کی مثال ہمارے سامنے رکھی ہے, اور وہ فطری انسان اور اس کی ہدایت یا اس کے مکالمات ہم سب کے لیے یہ ریمائنڈر بھی ہیں, اور ہم سب کے لیے یہ آشکار اور بیان بیان بھی ہیں کہ انسان فطری طور پر کیا چاہتا ہے, یعنی انسان کی فطرت اس سے کیا مطالبہ کرتی ہے, اور فطرت اس کو کن راہوں پہ لے جاتی ہے. تو میں نے آپ کے سامنے مثال رکھی تھی قرآن کریم سے جناب ابراہیم علیہ السلام, اور ابراہیم علیہ السلام کے جہاں بہت سارے واقعات ہیں, وہاں پر یہ جو پہلے ابتدا کے واقعات ہیں, یہ اس وقت کے ہیں کہ جب ابراہیم علیہ السلام جو ایک کنفائنڈ ماحول میں کسی غار کے اندر اب تک پرورش پا رہے تھے, وہ پہلی دفعہ نکل کے آبادی میں, اور اس وقت ان کا سن اور ان کا جسہ ایک نوخیز نوعمر لڑکے سے زیادہ کچھ نہیں, ایک لڑکا شاید 10 سال 12 سال یہ جو بھی ہو, پہلی دفعہ نکل کے معاشرے میں آتا ہے, معاشرت کو دیکھتا ہے وہ کیا کیا باتیں کرتا ہے اور کس انداز سے وہ شروع کرتا ہے. کیونکہ اگر اس بیک گراؤنڈ کو مد نظر رکھتے ہوئے آپ ان آیتوں کو پڑھیں گے تو بہت کچھ پڑھیں گے, خود یعنی کہ جب میں نے اس انداز سے اس کو پڑھا تو آپ یقین کریں گے بہت زیادہ سرور محسوس کریں. پھر جناب ابراہیم علیہ السلام میں پورا بت پرست معاشرہ, یعنی بت پرست یا مشرک. یہاں پر ایک چیز اور آپ کی خدمت میں عرض کروں کہ حضرت ابراہیم علیہ السلام نے جن لوگوں کے ساتھ احتجاج کیا ہے, حجت کی ہے, یا جن لوگوں کے ساتھ گفتگو کی ہے, وہ مشرک ہیں, دہریے نہیں ہیں, ایتھیسٹ نہیں ہیں. دہریے کس کو کہتے ہیں؟ جو وجود خدا کو نہیں مانتا, وجود خدا کا منکر ہے. مشرک وجود خدا کا منکر نہیں ہوتا, بلکہ اکثر معاملات میں ایک سپریم پاور کو بھی مانتے ہیں, جیسے ہندو ہیں, ان کے پاس جو برہما کا تصور ہے, یہاں سے برہمان اور وہ سب نکلا ہے, برہما از دا سپریم لارڈ, برہما سپریم لارڈ ہے. اور اگر آپ برہما کی خصوصیات پڑھیں کہ جو ہندو لٹریچر میں, تو وہ تقریباً وہی ہیں کہ جو ہم اللہ کے لیے ہوتے ہیں. ایسا نہیں, یعنی کہ حضرت ابراہیم علیہ السلام اس قوم کے ساتھ احتجاج نہیں کر رہے ہیں جو خدا کو نہیں مانتے, بلکہ اس کے ساتھ احتجاج کر رہے ہیں کہ جو خدا کو مانتی ہے لیکن مشرک. مشرک کس عنوان سے؟ کہ پرانے زمانے میں یہ چیز بہت زیادہ یوں سمجھ لیں کہ نہ سمجھ میں آنے والی بھی نہیں ہے, جب انسانوں کا علم نہیں زیادہ تھا, انسانیت ابتدائی مراحل میں تھی, تو ظاہر ہے کہ جو ایک اس قسم کے لوگ ہوتے ہیں, جو سادہ لو افراد ہیں, وہ جہاں بھی طاقت کو دیکھتے ہیں یا کسی غیر معمولی چیز کو دیکھتے ہیں تو خود بخود اس کے آگے جھک جاتے ہیں. یعنی یہیں سے آپ کے پاس ستارہ پرستی کی بنیاد پڑی, کہ آسمان پر چمکتے ہوئے ستارے جو لوگوں کو عجیب لگتے تھے، کچھ ان میں غور و فکر کرتے تھے کہ یہ کیا ہے، لیکن عوام الناس کی ایک بڑی تعداد ان کے سامنے جھکتی. پرانے زمانے کے اندر جب انسانوں نے یہ مشینیں ایجاد نہیں کی تھیں تو پورا زندگی کا نظام اور تار و پود سال کے چار مہینوں میں ہی چلتا تھا. بارش ہوگی تو فصل اگے گی، سورج کی گرمی اور حدت آئے گی سمر سیزن میں تو فصل پکے گی، اور اس طریقے سے ساری بات. تو کہنے کا مطلب یہ کہ اس وقت جو ستارہ پرستی کا ماحول بنا، اجرام پرستی کا ماحول بنا، بادشاہان جو بہت بات تک یہ سلسلہ چلتا ہے، یعنی مغلیہ زمانے تک آپ دیکھیں کہ بادشاہوں کو کیا کہتے تھے، ذل الہی، خدا کا سایہ. تو یعنی مطلب کہنے کے کیا ہے کہ جہاں پر طاقت ہے وہی خدا ہے. کہ لوگ کس عنوان سے ان کی تھنکنگ کیسے ڈیولپ ہو رہی ہے کہ جہاں پر طاقت کا مرکز ہے اسی جگہ جو ہے، جو نمرود اور فرعون اور جتنے بادشاہان اور آج بھی جنہیں وہی چیزیں ہیں، تھوڑا سا بھیس بدل کہ امریکہ اور روس وہ بھی وہی ہیں، وہ فرعون پر نہیں کر لیتے ہیں سر. کہ جہاں پر طاقت کا مرکز ہے وہیں پر سر تسلیم خم ہونا ہے، یہ ہے شرک. اور اس طریقے سے اگر آپ دیکھیں تو آج بھی انسانوں کی اکثریت خدا کو ماننے کے باوجود مشرک ہے. اور یہی وہ چیز ہے کہ میں نے جو نعرہ لگایا تھا لا شرقیہ ولا غربیہ اور یہ سب چیزیں، یہ سب وہی تھیں کہ توحید خالص کی طرف آؤ. انہیں اسی وجہ سے بعض میں نے بہت اچھے اور لائق لوگوں کی زبان سے ایک جملہ سنا، مجھے بہت پسند آیا، کہ جس میں انہوں نے آغا خمینی کو ابراہیم زمان کے لکھ سے کہ یہ شخص اس دور کے ابراہیم، کہ جس طریقے سے کہ حضرت ابراہیم آئے تھے اور تنے تنہا جتنے بھی اس قسم کے بت تھے، اب یہ بات یاد رکھیے کہ بت کون سے تھے، جو شرک والے بت، یہ وہ والے بت نہیں ہیں کہ یہ خدا مان رہے ہیں، بلکہ یہ خدا کا سایہ ہے. کہ یہ چاند اور سورج کی وجہ سے ہمارا نظام زندگی چلتا ہے، تو یہ مطلب خدا کے نمائندے ہیں کہ جن سے ہماری زندگی کو فائدہ پہنچتا ہے، اس لیے ان کے آگے چھوڑو، اس لیے ان کی تعظیم کرو، اس لیے ان کو سجدہ کرو. یہ وہ والے بت نہیں، یہ وہ بت نہیں کہ جیسے کہیں کہ خدا کی جگہ، خدا کی جگہ نہیں، خدا کو مان رہے ہیں، ایک سپریم پاور کو مان رہے ہیں، لیکن اس کے ساتھ ساتھ جہاں بھی طاقت کو دیکھ رہے ہیں اس کے آگے بھی سجدہ. تو حضرت ابراہیم علیہ السلام کی جو حجت تھی وہ یہ تھی کہ نہیں، حقیقت مطلقہ طاقت کا مرکز جو ہے وہ صرف ہے، جس کے آگے تمہیں سر جھکانا ہے، جو معبود ہے، جو رب ہے، وہ صرف واحد، اس کے ساتھ کوئی شریک نہیں. اور ظاہر ہے کہ آگے چل کے اب جناب ابراہیم علیہ السلام کو تو موقع نہیں ملا تھا، تقریباً ابھی میرے پاس بھی اتنا موقع نہیں کہ میں بیان کر سکوں گے وہ قوم کس قدر احمق تھی، یا احمق تھی کہ اس زمانے کے بادشاہوں نے ان کے دماغوں کو بالکل بند کر دیا کہ کچھ بھی سوچنے سمجھنے کے لیے وہ تیار نہیں. ورنہ جناب ابراہیم علیہ السلام نے جتنی سمپل اور جتنی گہرے آرگومنٹس ان کے سامنے رکھے تھے، کوئی موقع نہیں تھا کہ انسان توحید حقیقی بنا پائے. لیکن انہیں یہ بات سمجھ میں نہ آئی اور آخر میں وہ حضرت ابراہیم کو آگ میں پھینکنے کے لیے تیار ہوئے. تو بہرحال حضرت ابراہیم علیہ السلام کو، یعنی کہ ہمارے موضوع سے جو چیز مطابقت رکھتی ہے، مربوط ہے، وہ یہ کہ ان واقعات سے ہمیں یہ بات سمجھ میں آتی ہے کہ فطرت انسانی کس چیز کا مطالبہ ہے، فطرت انسانی کس چیز کی طرف رخ کرتی ہے. کہ ہم جلدی جلدی ریکال کر لیں کہ حضرت ابراہیم علیہ السلام جب پہلی دفعہ شہر میں آئے تو ان کی نظر کس پر پڑی، اسلام پر، بتوں پر. انہوں نے کہا ماں یا عبدون، یہ کیا ہے؟ اور ماں کا میں نے آپ کو بتایا تھا یہ کیا چیز ہے جس کی تم بندگی کرتے ہو. یعنی فطرت سب سے پہلے کس چیز کو تلاش کرتی ہے؟ معبود، کہ میں کس کا بندہ ہوں. अभी एक दूसरी आयत से भी हम इस चीज को इंशाअल्लाह और मजीद आगे समझेंगे। सबसे पहला फितरत का मुतालबा क्या होता है कि मैं किसका बनता हूँ, मेरा मालूम कौन है। उन लोगों ने कहा कि ये जिनकी हम इबादत करते हैं ये बहुत है असनाम है और हम इनके पास बैठे रहते हैं ताकि ये हमें इनसे हमें कुछ फायदा हो सके, क्योंकि फायदे के लफ्ज नहीं है, तनाजुब को रहा आटते थे, हम इनके पास बैठे रहते हैं। हज़रत इब्राहिम अलैहिस्सलाम ने हमारे देखे यहाँ से एक आपको आयत के अल्फाज से महसूस होगा कि ये कोई बड़ा नहीं बात है। हल यस्मऊन, क्या ये तुम्हारी सुनते हैं। अब ये खुद बता रहे हैं कि ये बिल्कुल सिंपल लॉजिक, सिंपलेस्ट लॉजिक, ये किसी ऐसे इंसान की बात नहीं हो रही कि जो पढ़ा लिखा हो या बहुत दीदावर या जहां दीदा इंसान हो, बिल्कुल सिंपल लॉजिक के जो मौजूद है उससे किस बात होना चाहिए कि मेरी सुनेगी तो सुनते हैं तुम्हारी या तुमको कोई नफा नुकसान पहुंचा सकते हैं, बिल्कुल सादा सा फितरत। ये सवाल अब हमें सोचना है कि हमारे अंदर कभी पैदा हुआ, हमने कभी अपने खुदा से या अपने दीन से ये मुतालबा किया कि हमें वो खुदा मिले कि जो इन फितरी आवाजों का जवाब दे सके। हज़रत अली अलैहिस्सलाम का जुमला है कि मैं जैसा इलाह चाहता था मैंने तुझको वैसा पाया। बहुत ही खूबसूरत कि मैं जैसा खुदा जैसा इलाह जैसा माबूद चाहता था ऐ अल्लाह मैंने तुझको वैसा पा लिया, अब तू जैसा बंदा चाहता है मुझको वैसा हाथ दिला। तो ये सदा कभी हमारे अंदर से उठती है कि मैं भी खुदा चाहता हूं, ये डर के मारे मान लिया आपने, इतना डर गया खुदा से, इतना डराया गया, इतना खौफ दिलाया गया कि अब हम क्या खुदा को मानेंगे, एक नवजुबिल्ला एक जालिम या फिर हुक्मरान के तौर पर मान के डर के बैठ गया, क्या करें। और इस खौफ से दिन रात दहलते रहते हैं कि ना मालूम कौन सी बात उसको बुरी लगती है और फिर वो हमारी पिटाई करे आके गुस्स, ऐसा होता इसकी बंदगी। मैं अभी आपको मौका दूंगा इंशाल्लाह आप सब लोग थोड़ा सा मुझे बात बताऊँ कि क्या खुदा के बारे में हमारा और आपका तसव्वुर ये है, इलाह का और मौजूद का इसको सजदा करें। और ये सवाल जो ये बात है वो हर अकलमंद इंसान ने ये बात उठाई। ईसाई दुनिया के अंदर भी चर्च पर इस किस्म के क्वेश्चन बहुत होते हैं कि चर्च जिस किस्म के खुदा का तसव्वुर दे रहा है उस खुदा को इंसान की अकल तस्लीम नहीं करती। और शायद बहुत सारे मौके पर अहले इस्लाम में भी ये बात है कि जिस किस्म के खुदा का तसव्वुर आता है वो उसको अकल तस्लीम नहीं करता। तो पहला सवाल क्या है कि माबूद है, किसकी बंदगी करते हो, मुझे माबूद चाहिए, माबूद क्यों चाहिए, इसलिए कि मुझे अपनी असल का पता चलाना है, मैं कहां से आया हूं। मुझे ये बात उसी वक्त समझ में आएगी कि जब मुझे ये पता चलेगा कि मेरा खालिक कौन है, मेरा मालिक कौन है। क्योंकि बंदगी किसकी की जाती है, बंदगी का जवाब होना चाहिए ना। अगर आप कहें मैं किसी का बंदा हूं या बनना चाहता हूं तो उसका कोई जवाब होना चाहिए। जवाब क्या है, जैसे शहीद मुताहरी ने अलहमदुलिल्लाह की तफसीर में यह बात कही है कि जवाब क्या है बंदगी का, कि वो हस्ती जो मेरे तारीफ मेरे शुक्रिये और इंतहाई दर्जा एहसान की मुस्तहक है वही इस काबिल है कि मैं उसकी परस्तिश करूं। यानी खुदा ज़ातन इस कदर बाअज़मत है कि सिवाय उसके, यानी कि जब भी वो सामने आ जाए किसी और की तारीफ आती नहीं जाएगी, उसके एहसानात मुझ पर इतने ज्यादा हैं कि गोया नहीं बल्कि हकीकतन सब कुछ मेरे पास जो है वो उसका है। जब ये दो एहसासात इंसान के अंदर पैदा होते हैं कि वो हस्ती बेजाते ही कामिल और हसीन तरीन है और मेरे पास जो कुछ है सब उसी का है। ये दो एहसास मिलकर इंसान को बंदगी पर मंगा देते हैं। जवाब होना चाहिए बंदगी का, किसके साथ मैं ये चाह रहा हूं, मैं ये इसकी तलाश में हूं कि किसने मुझे पैदा किया, किसने मुझे ये नेमतें अदा की ताकि मुझे मिले, तो मैं उसके सामने अपनी परेशानी को झुकाऊं, उसके साथ अपने रिश्ते बंदगी को इस्तेमाल करूं। जब उन्होंने ये कहा, मैंने कहा जाहिर है हम भी आज इसको अप्लाई कर सकते हैं, कि मैं कहता हूँ ये कौन है क्या है, तो हमारे इर्द गिर्द इतनी सारी चीजें हैं कि जिसके आगे हम झुक रहे हैं, इंसान झुक रहे हैं, तो हमें ये सवाल पूछना चाहिए, सुनते भी हैं हमारी, मैं भी अगर इनके आगे झुकना शुरू कर दूं जिनके आगे आप झुक रहे हैं, तो ये मेरी सुनेंगे, मेरी फरियाद का जवाब देंगे, आप कन्विंस हो जाए तो झुके, क्योंकि क्राइटेरिया में आ गए, हल यस्माउन तुम और यन्फाउन तुम अलहुम, तुम्हारी सुनते हैं तो मैं नफा पहुंचाते हैं, तुम्हें जरर देते हैं। उन्होंने कहा कि ये सब हमें नहीं पता, बल्कि हमने अपने आबाओ अजदाद को ऐसा करते हुए पाया। तो हजरत इब्राहिम अलैहिस्सलाम ने क्या जवाब दिया, अब ये उस लड़के की बातें, लेकिन उस लड़के की बातें नहीं है, फितरत इंसानी की आवाज, इसलिए कि वो लड़का फितरत असली पर कायम है, तो जो कुछ भी उसकी जबान से अदा हो रहा है ये इंसान की फितरत से है। कि अगर किसी ने आपसे कह दिया कि हम अपने आबाओ अजदाद को देखते हुए चले आ रहे हैं अपने मबूद के हवाले से, तो फितरत कहती किस किस्म की अहमकाना बातें, ये कौन सी बात हो गई कि अगर हमारे आबाओ अजदाद किसी चीज के आगे अपना सर झुका के चले आ रहे हैं तो ये कोई दलील तो नहीं है, तो दलील तो नहीं बनती। थे इब्राहिम अलैहिस्सलाम ने फौरन एक जुमला कहा कि फइन्नहुम अदुव्वुन ली, कि चाहे तुम्हारे गुजर जाने वाले आबा हो या तुम हो या ये बोलो, ये सब के सब मेरे दुश्मन हैं, इल्ला रब्बल आलमीन, क्योंकि मैं अपने अंदर इस बात को पहचान रहा हूं कि आलमीन की परवरिश कोई कर रहा है। अभी देखें जैसे मैंने भी आपके तरफ पेश किया था ना कि इब्राहिम अलैहिस्सलाम की जो गुफ्तगु कुरान करीम में नकल की है उससे अंदाजा होता है इत्तमान, कि अभी इब्राहिम अलैहिस्सलाम इतने नौफेज हैं कि उन्हें प्रॉपर इस्तिलाहात लैंग्वेज नहीं मालूम, वो अल्लाह का लफ्ज कहीं भी इस्तेमाल नहीं किया। अभी इब्राहिम लफ्ज नहीं जानते कि उस मबूद को कहा क्या जाता है, लेकिन वो जो फितरी सदाएं हैं वो बुलंद हो रही है, रब्बल आलमीन, कि इस बात को मैं अपनी फितरत में अपने वजूद के अंदर पहचान रहा हूं कि ये आलमीन तमाम निजाम बगैर रब के नहीं चल सकता, मैं उसकी तलाश में, जब वो मुझे मिलेगा तब उसके आगे सर झुकाऊंगा और किसी के आगे नहीं झुकाऊंगा, उससे हटके जो कुछ भी है वो मेरा दुश्मन। और जब जनाब इब्राहिम अलैहिस्सलाम ने यही बात बार बार आपकी खिदमत में अर्ज करता हूं कि हमने आज तक अपनी जिंदगियों में ये दो टोक फैसला साबित नहीं किया, ये फैसला हमने नहीं दिया कि जो रब्बुल आलमीन के अलावा है सब मेरे दुश्मन, चाहे किसी कदर भी ताकत उनके पास क्यों ना हो। फिर वही मुझे मिसाल जहन में आती, जाहिर है कि सबसे बेहतरीन मिसाल हमारे सामने ही है आदत माने की मिसाल, कि जब ये फैसला दे दिया कि तुम जितनी भी ताकत लेके आ जाओ लेकिन रब्बल आलमीन के अलावा किसी चौखट पर मेरा सर झुकने वाला नहीं है, तो आप देखें कि जाहिरी एतबार से कोई ताकत होने के ظاہری اعتبار سے کسی طاقت کے نہ ہونے کے باوجود جو نتائج برآمد ہیں وہ آپ کے سامنے ये फैसला हमने अब तक नहीं लिया अपनी जिंदगी में, इस वजह से हमारे लिए दर हाय मलकूत नहीं है। ये दावत खुदा की तरफ से है तमाम इंसानों के लिए, अवलम यंजुरु इला मलकूत समावात वगैरह, यानी ये जो मलकूत समावात और अर्ज की आयत है ये कुरान करीम में दो जगह पर है, एक यहाँ पर है हजरत इब्राहिम के वाक़े में सूरह अनआम में और एक जगह सूरह आराफ में। हजरत इब्राहिम के बारे में यह है कि हमने इब्राहिम को मलकूत के समावात और अर्ज दिखाए, और दूसरी जगह सूरह आराफ में यह है कि अवलम यंजुरु, क्या ये आसमानों और जमीन की मलकूत पर नजर नहीं करते, यानी ये दावत तमाम इंसानों की। और दावत किए जाने का मतलब यह है कि ये चीज तमाम इंसानों के लिए मयसर है। कि जो चीज इंसान कर नहीं सकता उसकी तरफ उठाने उसको दावत नहीं दी, तो नजर नहीं करते ये लोग आसमानों और जमीन की मलकूत पर, और इसका मेयार के आसमान और जमीन की मलकूत पर इंसान नजर करने के काबिल कब होता है, ये हजरत इब्राहिम के इस वाक़े से मिलता है। आयत आई कि हजरत इब्राहिम ने फरमाया कि आज़र से कहा, जो जाहिरी एतबार से उनका वालिद था, उनका सरपरस्त था, वालिद नहीं वालिद कदर वाला था, बाप ये सरपरस्त था, तो इन्नी आराका, अब यहाँ पर आज़र की कोई मेहरबानी, इन्हें बज़ाहिर पुरानी आयतों से ये लगता है कि हज़रत इब्राहिम अलैहिस्सलाम अपने आप को आज़र का एहसान मंद समझते हैं, क्यों, इसलिए कि सूरह मरियम की आयतों में ये आता है कि जब आज़र ने ये कहा कि या तो मेरे दीन में वापस आ जाओ वरना मैं तुम्हें संगसार कर दूंगा, तो हज़रत इब्राहिम ने उसके जवाब में कहा है कि सलामुन अलैक, तुझ पर सलाम हो, अस्तग़फिरु लक रब्बी, मैं अंतरी अपने रब से तेरे लिए इस्तग़फ़ार करूँ। हजरत इब्राहिम ने उसके जवाब में, उसकी उस बदतमीजी के जवाब में कोई सख्त जुमला नहीं कहा, तो इससे लगता है कि हजरत इब्राहिम अलैहिस्सलाम अपने आप को एहसानमंद या मुअद्दब बहुत ज़्यादा था, आज़र के मुकाबले में उन्होंने बहुत ज़्यादा अदब का मुजाहरा किया, और ये बात कहते हुए चाहिए। लेकिन जब मामला खुदा का या रब्बुल आलमीन का आया तो वो एहतराम मनहूज़ खातिर नहीं है। मैंने ये आयत आपको सुनाने का मकसद ये था कि जनरल एक कैफियत में, उमूर में, मामलात में हज़रत इब्राहिम अलैहिस्सलाम कितना अदब कर रहे हैं उस शख्स का, कि वो ये कह रहा है कि तू मेरे पास से निकल जा, अगर मेरे दीन में वापस नहीं आता निकल जा वरना मैं तुझे पत्थरों से मार के खत्म कर दूंगा, और हजरत इब्राहिम उसके जवाब में कह रहे हैं सलामुन अलैक, अस्तग़फिरु लक रब्बी इन्नहु काना बी हफ़ीज़ा, कि मेरा रब मुझ पर क्योंकि बहुत मेहरबान है तो मैं तेरे लिए भी उससे मग़फ़िरत करूँगा। लेकिन जब खुदा का मामला आया तो कहते हैं इन्नी अराका व क़ौमका फ़ी ज़लालिम मुबीन, वहां पर एहतराम नहीं, वहां पर फिर किसी का एहतराम नहीं। इन्नी अराका या अराका या आज़र से मुखातिब होकर कह रहा हूं कि बेशक मैं देखता हूं तुझको व क़ौमका और तेरी कौम को फ़ी ज़लालिम मुबीन, खुली भी गुमराह। ये दो आयतें आपके सामने है ना, ये एक जनरल डीलिंग में इतने मुअत्तब और मुहज़्ज़ब है उसके सामने, लेकिन जब मामला खुदा का आया तो उस वक्त ये चीज नहीं चली, अदब व एहतराम वाली खुदा के मुकाबले में। जब हजरत इब्राहिम अलैहिस्सलाम ने ये फैसला दो टोक सादर कर दिया अपने, जिसे हम कहते हैं तौहीदी इरादों को वाज़ह कर दिया, तो खुदा की तरफ से फौरन जवाब आ गया, और वो जवाब किस शक्ल में आया, वकज़ालिका नुरी इब्राहीम मलकूत अस्समावाति वल अर्ज, کہ اور اسی طریقے سے قضا لے کر اس طریقے سے، یعنی اس کا مطلب ہے کہ یہ جو پیچھے ابراہیم نے کام کیا ہے یہ وجہ بن رہی ہے. کس چیز کی وجہ بن رہی ہے؟ کہ ابراہیم کو ہم دکھا دیں آسمانوں اور زمین کی ملکوت. وَلَيَكُونَ مِنَ الْمُوقِنِينَ، اور یہ ملکوت کیوں دکھائیں؟ تاکہ ابراہیم صاحبان یقین بسر ہو جائیں. یقین کا کیا مطلب ہوتا ہے؟ یقین اس علم کو کہتے ہیں کہ جس میں 0.1% شک کی آمیزش نہیں ہے. یقین کی اگر آپ تعریف کرنا چاہیں تو یقین اس علم کو کہا جائے گا کہ جس میں 100% حق، یعنی جو کچھ آپ پہچان رہے ہیں آپ کو بتایا حق، ذرہ برابر اس میں شک کی آمیزش نہیں. پروردگار نے فوراً، یعنی جسے دیکھیں یہ ساری باتیں میں نے کہا نا ہمارے لیے اتنی زیادہ اچنبے والی اور اجنبی اس لیے ہو گئی ہیں کہ ہم فطرت پر بہت زیادہ پردے ڈالتے رہتے ہیں. خدا کیا کہتا ہے؟ اگر تم اپنی فطرت پر قائم ہو اور فطرت کے مطابق یہ فیصلہ دیتے ہو کہ مجھے صرف توحید چاہیے، میں معبود حقیقی کے علاوہ کسی کی عظمت اور بڑائی کا قائل نہیں ہوں، کسی کے آگے سر جھکانے کے لیے، فوری طور پر جواب آئے گا کہ ہم تمہارے سامنے سے پردے ہٹا دیں گے اور آسمان اور زمین کی ملک نہیں بلکہ ملکوت تمہیں دکھائیں گے. ملکوت یعنی حقیقت کے شہر، ملک یعنی اس شہر کا ظاہر، ملک اس شے کا ظاہر ہے، کسی بھی شے کا ملکوت اس کی حقیقت ہے. تو خدا نے جناب ابراہیم علیہ السلام کو آسمانوں اور زمین کی ملکوت دکھائی، یعنی جتنی اشیاء ہیں ان کی حقیقت دکھا دی ہر چیز کا. اب حضرت ابراہیم علیہ السلام اس معرفت اور اس یقین کے ساتھ اپنی قوم کے ساتھ حجت کر رہے ہیں. ظاہر ہے کہ اب یہ چیز حاصل ہو گئی تو قلب میں قوت، ورنہ ایک 10-12 سال کا لڑکا ایک پوری قوم کے سامنے ان کے عقائد سے جنگ، کہ جو کہہ رہے ہیں کہ یہ سلسلہ آج کا نہیں ہے، یہ جو ہمارے بت خانے ہیں اور اسنام پرستی یہ کوئی آج کی بات تھوڑی ہے، نسلوں سے چلی آ رہی ہے چیز. اور اس کے مقابلے میں تنے تنہا ایک نافذ لڑکا پڑا ہے. اب یہ اس قوت قلبی کی بنیاد پر ہے جو اس مشاہدہ ملکوت سماوات و عرض سے جنریٹ ہے. اب حضرت ابراہیم علیہ السلام تین راہوں سے استقبال کرتے ہیں. پہلا یہ، اور اس سے جیسے میں نے آپ سے عرض کیا کہ آیتوں کے جو اسلوب بیان ہے اس سے اندازہ ہوتا ہے کہ حضرت ابراہیم علیہ السلام اب اس آسمان اور اس کی کیفیت کو بھی پہلی دفعہ دیکھتے ہیں. اچھا یہاں پر میں اپنا بیان روکوں، میری اگر نئی بات شروع ہوئی آپ دونوں کچھ بات کرنا چاہتا ہوں. نہیں دیکھیے، بات ہماری ساری ہے، اس بات کو یوں بھی سمجھ سکتے ہیں دوسرے انداز سے، مطلب آپ جو نتیجہ نکال رہے ہیں اس سے ایک دوسرا نتیجہ بھی نکلتا ہے جو خود جناب امیر علیہ السلام کے جملوں سے نکل رہا ہے کہ آپ نے یہ فرمایا کہ فطرت یہ چاہتی ہے کہ جو رب العالمین ہو وہ لامحدود ہو. صحیح، میں نے اس کو ایسا پڑھا، فطرت یہ چاہتی ہے کہ باقی ہر مخلوق تو میری فکر کے احاطے میں آ جاتی ہے لیکن جو ہر شے کا خالق ہے اسے کسی فکر کے احاطے میں نہیں آنا چاہیے. میں نے اس کو ایسا پڑھا. اچھا آپ کو سوال کا جواب بیچ میں مل گیا یا نہیں ابھی تک پرشن، کیونکہ بہت ساری باتیں کور کلیئر ہو جاتی ہیں. تو ہمیں پرشن ہے سوال ابھی؟ جی ہمیشہ ہے، دیکھیے آج بھی ایسے ہی شکلیں بدل گئی ہیں، میں نے یہ بات بھی کہی نا، آج بھی ایسے ہی. یعنی وہ انسان جو عالم اور عارف نہیں ہے उसकी बुनियादी टेंडेंसीज हैं। अगर आप इस बारे में देखना चाहते हैं ना, डॉक्टर अली शरीयती की बहुत अच्छी किताब चार जंदान है इंसान, उसमें उसने इसी टॉपिक को याद किया कि इंसान जब तक मारफत हकीकी को नहीं हासिल कर सकता, यह तबीयत और इस किस्म के जो चार कैदखाने हैं इन सब आगे, इंसान जब तक हकीकत की मारिफत नहीं हासिल कर सकता, चार जिंदान में बहुत पहले पड़ी थी मुझे याद नहीं है, जैसे तबीयत का कैदखाना है या ताकत का कैदखाना है मिसाल के तौर पर, कि इन कैदखानों से बाहर नहीं आ सकता। कि आम तौर से तमाम इंसान उन चीजों के सामने सर झुकाते हैं कि जिनसे अपने नफा और नुकसान को वाबस्ता समझते हैं या जहां पर ताकत के मरकज हो जाते हैं। ये तमाम इंसानों की टेंडेंसी है शुरू से लेकर अब तक। जब पिछले जमाने में ये बात इसलिए ज्यादा खुल के नजर आ जाती थी कि वहां पर ताकत का मरकज बादशाह के पास होता है, बाकी तमाम अफराद उसके आगे तकरीबन बेबस होते हैं। आज आप समझ लीजिए कि इस जमहूरियत या डेमोक्रेसी की वजह से लोगों के पास भी कुछ ना कुछ ताकत है, फिर उनके पास एक ओपिनियन है, मीडिया है, शोर मचाने की, अगर चाहे जहां पर उनको करना होता है वो अपनी करते हैं, फिर कोई मीडिया वगैरह कुछ नहीं चलता। लेकिन एक चीज है जिसका उन्हें भी ख्याल रखना पड़ता है या वो चाहते हैं कि इसका भी ख्याल मद्देनजर रखें, ये थोड़ा सा फर्क पड़ गया। लेकिन नमरूद और फिरौन और शद्दाद के दौर में ये चीज भी नहीं थी, वो बात तो अपनी जगह दुरुस्त है। लेकिन आम तौर से इंसान जो है वो गफलत के गलीस पर्दों में, जैसे मैंने आपसे शुरू में कहा था ना कि दो मसाइल हैं इब्ने आदम के साथ, एक उसका जिस्म तबई और एक वसवसे इब्लीस, ये दो चीजें जो है ये इंसानों के लिए बहुत प्रॉब्लम क्रिएट करती है। और जब तक लेकिन अगर आप बात उमूम इंसानों की कर रहे हैं, आप उमूम इंसानों की बात कर रहे हैं, हाँ उमूम इंसान यानी आम तौर से इंसान जो जिसे आवाम आप कह रहे हैं, वो इन मामला से दो चार है। अच्छा, अब यहाँ पर एक सवाल है, बस एक जुमला कह के आगे जाऊंगा क्योंकि बहस इस मौजूद आगे नहीं बढ़ाना, कि क्या ये उन इंसानों की जिम्मेदारी है टोटली कि वो अपने आप को इस गढ़े से बाहर निकालें, या उन लोगों की जिम्मेदारी है कि जिनको खुदा ने हिदायत याफ्ता बना दिया है कि वो उन्हें बड़े से बाहर निकालें। अब ये क्वेश्चन आता है यहाँ पर, यानी कि खुद से, लेकिन जैसे मैंने वही आपसे अर्ज किया था कि जो कुएं में गिर गया या जो दलदल में फंस गया वो खुद से बाहर निकल, इस वजह से यानी कि इस पहलू को जब हम मद्देनजर रखते हैं तो हमें ये बात समझ में आती है कि वो अफराद जिनकी खुदा ने हिदायत की है उनकी जिम्मेदारी बनती है। यानी अगर जैसे यूं कहें कि वाजिबी जिम्मेदारी नहीं तो अखलाकी जिम्मेदारी जरूर है, ठीक है ना। आप ये बात कह सकते हैं कि भाई एक शख्स अगर गिरा है तो क्या मुझ पर वाजिब है कि मैं उसको निकालूंगा, वो अपनी गलती से गिरा, मैं क्या करूँगा। और उनमें अक्सरियत तो माशाल्लाह इतनी शानदार है कि उससे आप कहते हैं कि कुएं से बाहर हो तो कहते हैं तुम जाओ अपना काम करो, मुझे नहीं मारा, मुझे कुएं अच्छा लग रहा है। नहीं, अंबिया के साथ यही सबूत हुआ कि जब उन्होंने कहा कि आओ मैं तुम्हें तुम्हारी जहालत से बाहर निकालूं, कुरान करीम में जो जगह जगह है तुम तालाओ, ये तालाओ का मतलब यही है कि जैसे एक शख्स कुएं के किनारे पे खड़ा हो के अंदर वाले से कहे कि आओ मैं तुम्हें निकालूं, एक जज्बा एहसानमंदी उन पर कोई जरूरी नहीं है। एक शख्स जो अपने इख्तियार से गिर गया कुएं के अंदर जाके, जब आप खड़े हो गए उसकी खुशामद करें, आ जाओ, लेकिन जैसे एक बात है कि अगर हम वैसे बात करें कि जो मोमिनीन हैं जिनको खुदा ने हिदायत की है तो अगर वाजिबी नहीं तो अखलाकी जिम्मेदारी जरूर है। क्यों? اس لیے کہ جو کسی کنویں میں گر گیا یا کسی دلدل میں پھنس گیا وہ خود سے نہیں نکل رہا ہے, اس کو کوئی نکالنے والا ہاتھ چاہیے. تو اب حضرت ابراہیم علیہ السلام تین طریقوں سے استدلال کر رہے ہیں. پہلا یہ کہ انہوں نے کوکب کو دیکھا, ستارے کو دیکھا, جیسے ہی رات پردہ شب آیا انہوں نے ستارے کو دیکھا. اور اب وہ فطرت جو ہے نا, فطرت وہ مسلسل تنگ کر رہی ہے. اب ابراہیم کس کی تلاش میں؟ رب کی تلاش میں. اور ان آیتوں میں جیسے کہ حضرت ابراہیم علیہ السلام کو خدا نے ملکوت سماوات و ارض دکھا دی, تو اس کے بعد کچھ مفسرین یہ بھی کہتے ہیں کہ یہ حضرت ابراہیم علیہ السلام کا مکالمہ ہے قوم کی ہدایت کے لیے. یعنی ایسا نہیں ہے کہ اب ابراہیم خود کنفیوز ہیں اس بارے میں. یقیناً اب ابراہیم علیہ السلام خود کنفیوز نہیں ہیں, لیکن وہ ایک مکالمہ رکھ رہے ہیں قوم کے سامنے, ایک انداز سے ایک آرگومنٹس کا ایک سلسلہ قائم کر رہے ہیں تاکہ ان کو ان کی جہالت سے بتا دیں. لیکن صدا میں یہ صدا فکری کہ جب ہم نے ستارے کو دیکھا, کہ ستارے سے جب ستارے کی کیا خصوصیت ہے, آپ کو یہ بات اچھی طرح پتا ہے کہ پچھلی قومیں کس حد تک نجوم پر یقین اور اعتبار رکھتی ہیں. کہ ستاروں کا آسمانوں میں چلنا پھرنا حرکت کرنا, اس سے وہ اپنی تقدیر اور اپنی قسمتوں کو وابستہ سمجھتے ہیں. جیسے میں نے آپ سے کہا کہ کیا ہے بیسیکلی تھنکنگ, کس لائن پہ چل رہی ہے کہ جس سے میرا نفع اور نقصان وابستہ ہے اس کے آگے جڑی ہے, اس تھنکنگ کو توڑنا. یعنی حضرت ابراہیم علیہ السلام اور یہ تھنکنگ کس طریقے سے اسی فطرت کو ابھار رہے ہیں. بات سمجھ رہے ہیں, میں اپنے لفظ صحیح طریقے سے ادا کر پا رہا ہوں کہ حضرت ابراہیم علیہ السلام مشرکانہ افکار کا ستیہ کس راہ سے کر رہے ہیں؟ فطری صداؤں کو انکرج کر. یہ بات سمجھ میں آ رہی. یعنی حضرت ابراہیم علیہ السلام نے جو حجت, جو لاجک, جو آرگومنٹس ڈیولپ کیے وہ کیا, کہ شرک حقیقتاً غیر فطری کام, اور اگر تم اس غیر فطری روش سے باہر آنا چاہتے ہو تو ضروری ہے کہ اپنی فطرت کی آواز کو سنو. یہ ہے بیسک تھیم, کہ جب تم اپنی زندگیوں میں ایسے بن گئے کہ مراکز طاقت کے آگے جھک رہے ہو اور جہاں سے تمہیں نفع و نقصان نظر آ رہا ہے اس کے سامنے سر جھکا رہے ہو, یہ روش ہے مشرکانہ. اور مشرکانہ زندگی کو صرف اور صرف فطرت کی صدائے توحید ہی توڑ سکتی ہے اور کوئی دوسری چیز. تو یہ فطرت کی صدا کو بلند کر رہے ہیں. ہاں ذرا کی. اور اس میں ایک اور بہت لطیف نقطہ ہے جو تمام واعظین اور مبلغین کے لیے, کہ جب بھی آپ کسی کی ہدایت کرنا چاہیں تو ہیڈ آن کولیژن کا راستہ نہ لیں. یعنی حضرت ابراہیم علیہ السلام نے جب کہا حاضر ربی, تو حقیقتاً ان کی قوم جو غلط رستے پر تھی اسی کو دہرایا, اسی لفظ کو دہرایا نا. یہ رب اور ابراہیم تھوڑی کہہ رہے ہیں, سمجھ رہے ہیں رب. ابراہیم کو تو خدا آسمان اور زمین کی ملکوت دکھا چکا, ابراہیم کو تو ستارے کی حقیقت پتہ ہی کیا. لیکن جب ستارے کو آسمان میں طلوع ہوتے ہوئے دیکھتے ہیں تو کہتے ہیں حاضر ربی ربی, رب کو نہیں کہہ رہے, قوم کو نہیں کہہ رہے کہ تمہارا رب ہے, کہہ رہے ربی میرا رب. یعنی جب بھی آپ کسی کو سمجھانا چاہیں تو یاد نہیں کہہ لیتے تم مجھے, سنیں گے نہیں آپ کی بات.